कुरिन्थीहरूलाई पाउलको दोस्रो पत्र अध्याय एक। पाउल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित र हाम्रा भाइ तिमोथीबाट, कुरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस्। हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस्। उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ, त्यसैले हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौं। परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौं। जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ। तर यदि हामीले दुःख भोग्यौं भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो, र यदि हामीले सान्त्वना पायौं भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो। तिमीहरू हाम्रो दुःखमा धैर्य साथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपमा काम गरिरहेको हुन्छ। तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ। तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्ने हामीलाई थाहा छ। भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्ने हामी चाहन्नौ। हामीले सहन नसक्ने किसिमले हामी मिचिएका थियौं। यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौं। वास्तवमा हामीमाथि मृत्युदण्ड थियो, तर त्यो हामी आफैमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्वरमाथि भरोसा गर्न सकौं भनेर भएको थियो। उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनु भयो, र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ। उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्ने हामीले उहाँमा आशा राखेका छौं। उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मद्दत गर्छौ। त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन्। हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं, किनकि यो परमेश्वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौं। विशेष गरी हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौं, सांसारिक ज्ञानमा होइन तर परमेश्वरको अनुग्रहमा। हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने गरी केही पनि लेख्दैनौ। म आशा गर्छु कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ। जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रामा बुझ्यौ, येशू ख्रीष्टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्नेछौं, जसरी तिमीहरू हाम्रा कारण बन्नेछौ। यो कुरामा म निर्धक्क भएको कारण तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरू कहाँ अगाडि नै आउन चाहन्थे। माकेडोनिया जाँदा तिमीहरू कहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ। माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थे, र तिमीहरूले मलाई यहुदियाको बाटो हुँदै पठाएको चाहन्थे। जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिचकिचाएर के मैले मानवीय मापन अनुसार योजनाहरू बनाए कि मैले एकै समयमा हो र होइन भनेर? तर जसरी परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ हो र होइन भन्दैनौ, किनकि परमेश्वरका पुत्र येशू ख्रीष्ट, जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्यौं, जो चाहिँ हो र होइन हुनुहुन्न, बरु उहाँ सदा हो हुनुहुन्छ, किनकि परमेश्वरका सबै प्रतिज्ञा उहाँमा हो नै हुन्छन्। यसैले उहाँद्वारा नै हामीले परमेश्वरको महिमालाई आमेन भनेका छौं। अब परमेश्वर, जसले हामीलाई तिमीहरूसँग ख्रीष्टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो, उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो, र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो। बरु मैले परमेश्वरलाई मेरो गवाहीको लागि पुकारे, त्यसैले तिमीहरूलाई बचाउन सकौं भनेर म कोरिन्थमा आइन। तिमीहरूको विश्वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन, बरु हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौं, जसरी तिमीहरू आफ्नो विश्वासमा अटल रहन्छौ। दोस्रो कोरिन्थी अध्याय दुई। तिमीहरूको दुःखपूर्ण अवस्थामा म फेरि तिमीहरू कहाँ नआउने निर्णय मैले गरे। यदि मैले तिमीहरूलाई दुखित तुल्याएँ भने मैले जसलाई दुखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र? मैले जे लेखेँ त्यो यसकारण लेखेँ कि म तिमीहरू कहाँ हुँदा जुन व्यक्तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुखित नहोऊ। मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्ने कुरामा म निश्चित छु, किनकि मैले ठूलो कष्ट, हृदयको पीडा र धेरै आँसुका साथमा तिमीहरूलाई लेखे। म तिमीहरूलाई कष्ट दिन चाहन्न थिएँ, बरु तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराई तिमीहरूले थाहा पाओ भन्ने म चाहन्थे। यदि कसैले दुःख दिएको छ भने त्यसले मलाई मात्र छैन तर केही हदसम्म यसलाई कडागरी नभन्ने हो भने तिमीहरू सबैलाई पनि दुखी तुल्याएको छ। त्यो व्यक्तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्त छ, त्यसैले अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देऊ। उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर। उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर। तिमीहरूलाई जाँच गर्न सकु र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्न सकु भनेर मैले तिमीहरूलाई लेखे। यदि तिमीहरूले कसैलाई क्षमा दियो भने म पनि त्यस व्यक्तिलाई क्षमा दिनेछु। यदि मैले केही क्षमा दिएको छु भने यो येशूको उपस्थितिमा तिमीहरूका निम्ति हो। यसैले शैतानले हामीलाई छक्क्याउने छैन, किनकि हामी त्यसका योजनाहरूको विषयमा अजान छैनौ। जब म ख्रिष्टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आए, त्यहाँ मेरो लागि प्रभुले ढोका खोलिदिनु भएको थियो। तापनि मलाई मनमा शान्ति मिलेन, किनकि मैले मेरा भाइ तितसलाई त्यहाँ भेटिन। त्यसैले उनीहरूलाई छोडेर म माकेडोनिया फर्के। तर परमेश्वरलाई धेरै धन्यवाद होस्, जसले हामीलाई सधैँ विजयमा अगुवाई गर्नुहुन्छ। हामीद्वारा उहाँले सबैतिर ज्ञानको मिठो सुवासना छर्नुहुन्छ, किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रिष्टका सुवासना हौ। नष्ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुवासना हो, अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुवासना हौ। यी कुराहरूका लागि को योग्यको छ? हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरू जस्ता होइनौ। बरु हामी ख्रिष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनु भएको जस्तै गरी बोल्दछौ। दोस्रो कोरिन्थी अध्याय 3। के हामी फेरि आफ्नो प्रशंसा आफै गर्न लागिरहेका छौ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र? तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ, जसलाई सबै मानिसले पढेका र जानेका छन्, र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रिष्टका पत्र हौ भन्ने तिमीहरूले नै देखाउँछौ। यो मसीले होइन तर जीवित परमेश्वरको आत्माबाट लेखिएको थियो। यो ढुङ्गाको पाटीमा लेखिएको थिएन तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो, र यो ख्रिष्ट येशूद्वारा परमेश्वरमा भएको हाम्रो आत्मविश्वास हो। कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दावी गर्न हामी आफै योग्य छैनौ। बरु हाम्रो योग्यता परमेश्वरबाट आएको हो। परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनु भएको छ। यो करार अक्षरबाट होइन तर आत्माबाट हो, किनकि अक्षरले मार्दछ तर आत्माले जीवन दिन्छ। अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इसरायलीहरूको बीचमा आयो कि इसरायलीहरूले मूसाको अनुहार सिधै हेर्न सकेनन्। यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो। पवित्र आत्माको काम झन् कति धेरै महिमित होला। यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ, किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन। यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ। हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौं। हराउँदै गरेको महिमाको अन्त्य इसरायलीहरूले सिधै देख्न नसकुन् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मूसा जस्ता छैनौ। तर तिनीहरूका मन कठोर पारिएका थिए। पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ। त्यो खोलिएको छैन, किनकि ख्रिष्टमा मात्र यो खोलिन्छ। तर आज पनि जब मूसाको बारेमा पढिन्छ तिनीहरूको हृदयमा घुम्टो रहन्छ। तर जब केही व्यक्ति परमप्रभुमा फर्किन्छ तब घुम्टो हटाइन्छ। परमप्रभु आत्मा हुनुहुन्छ। जहाँ परमप्रभुको आत्मा छ त्यहाँ स्वतन्त्रता हुन्छ। अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं। हामी एक महिमादेखि अर्को महिमामा उक्लदै त्यही महिमामा बदलिँदैछौं। यो परमप्रभुबाट आउँछ जो आत्मा हुनुहुन्छ। दोस्रो कोरिन्थी अध्याय 4। त्यसकारण हामीसँग यो सेवा कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौ। बरु हामीले गोप्य र लाज मर्दा मार्गहरू त्यागेका छौं। हामी धूर्ततामा जिउँदैनौ र हामी परमेश्वरको वचनलाई गलत तरिकाले चलाउँदैनौ। सत्यता प्रस्तुत गर्दै परमेश्वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैलाई सिफारिस गर्दछौं। यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ। तिनीहरूको विषयमा भन्ने हो भने यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्ध तुल्याइदिएको छ। फलस्वरूप तिनीहरू ख्रिष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ। किनकि हामी आफैलाई होइन तर ख्रिष्टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रिष्ट येशूलाई घोषणा गर्छौ जो प्रभु हुनुहुन्छ। किनकि परमेश्वरले भन्नुभयो, अन्धकारबाट ज्योति चम्कनेछ। येशू ख्रीष्टको उपस्थितिमा परमेश्वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनु भएको छ। यो अति नै महान शक्ति हामीसँग होइन तर परमेश्वरसँग छ भन्ने स्पष्ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ। हामी सबैतिरबाट कष्टित भएका छौं तर निराश भएका छैनौं। हामी सताइएका छौं तर त्यागिएका छैनौं। हामी हिर्काइएका छौं तर नाश पारिएका छैनौं। येशूको जीवन हाम्रा शरीरमा देखियोस् भनेर हामी हाम्रा शरीरमा सधैं येशूको मृत्युलाई बोकी हिँड्छौं। हाम्रा मानवीय शरीरहरूमा येशूको जीवन देखा परोस् भनेर जीवित भएका हामीहरू येशूको खातिर सधैं मृत्युमा सुम्पिँदैछौं। यही कारणले हामीमा मृत्युले काम गर्दछ तर जीवनले तिमीहरूमा। मैले विश्वास गरेँ यसैले मैले बोले भनेर लेखिए जस्तै हामीसँग विश्वासको उस्तै आत्मा छ। हामीलाई थाहा छ कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ। हामीलाई थाहा छ कि उहाँले हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ। हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ त्यसरी नै परमेश्वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस्। त्यसकारण हामी निराश हुँदैनौं। हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौं किनकि यो क्षणिक छ। हलुका कष्टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ किनकि हामीले देखिने कुराहरूको होइन तर नदेखिने कुराहरूको प्रतीक्षा गरिरहेका छौं। देखिने कुराहरू क्षणिक हुन्छन् र नदेखिने कुराहरू अनन्तसम्म रहन्छन्। दोस्रो कोरिन्थी अध्याय 5। हामी जान्दछौं कि हामीले बास गरेको यो पार्थिव शरीर नष्ट भयो भने पनि हामीसँग परमेश्वरले दिनुभएको भवन छ। यो मानिसको हातले बनाएको घर होइन तर स्वर्गमा रहेको अनन्तसम्म रहने घर हो किनकि हाम्रो स्वर्गीय वासस्थानको पोसाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं। हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुने छैनौं किनकि जबसम्म हामी यस पालमा छौं बोझले भरिएर हामी आर्तनाद गर्छौं। हामी निर्वस्त्र हुन चाहँदैनौं तर जे मरणशील छ त्यो जीवनमा समावेश होस् भनेर हामी वस्त्र पहिरन चाहन्छौं। हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्वर नै हुनुहुन्छ जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। त्यसैले सधैं विश्वस्त रहो। यो जानिराख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौं हामी परमेश्वरबाट टाढा रहन्छौं। हामी विश्वासद्वारा हिँड्छौं देखिने कुराको आधारमा होइन। त्यसैले हामी विश्वस्त छौं। हामी शरीरबाट टाढा रहेर प्रभुसँग हुन रुचाउँछौं। त्यसैले घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्न पार्नु हो किनकि हामी सबै ख्रीष्टको न्याय आसनको अगाडि खडा हुनुपर्छ ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्। त्यसकारण परमेश्वरको भय जानेर नै हामी मानिसहरूलाई मनाउँछौं। हामी को हौं भन्ने कुरा परमेश्वरलाई थाहा छ। म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्ट छ। हामीलाई तिमीहरूले इमान्दार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौं। बरु हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदैछौं ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक। किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्वरको लागि हो तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो किनकि ख्रीष्टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नु भएको हुनाले सबै मरेका छन् अनि ख्रीष्ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचुन् बरु तिनीहरू उहाँको निम्ति जिउनुपर्छ जो मर्नुभयो र फेरि जीवित पारिनुभयो। त्यसैले हामीले एकचोटि ख्रीष्टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्टिकोण अनुसार मूल्याङ्कन गर्दैनौं। अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौं किनभने कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुरा बितेर गएका छन्, हेर ती नयाँ भएका छन्। यी सबै कुरा परमेश्वरबाट भएका हुन्। उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ। अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ। उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनु हुँदैछ। त्यसैले परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भए झैं गरेर हामी ख्रीष्टका दूतको रूपमा नियुक्त गरिएका छौं। परमेश्वरमा मिलापमा आओ भनेर हामी तिमीहरूसित ख्रीष्टको खातिर अनुरोध गर्छौं। उहाँले ख्रीष्टलाई हाम्रा पापको निम्ति बलि बन्न लगाउनुभयो। उहाँले कहिल्यै पाप गर्नुभएन। हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर उहाँले यसो गर्नुभयो। दोस्रो कोरिन्थी अध्याय छ। र यसकारण उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौं कि उहाँको अनुग्रहलाई व्यर्थमा नल्याऊ। उहाँ यसरी भन्नुहुन्छ, मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ र मुक्तिको दिनमा मैले तिम्रो सहायता गरेँ। हेर, यो मुक्तिको दिन हो। हामी कसैको अगाडि ठेस लाग्ने कुराहरू राख्दैनौ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्नौ। बरु हामी आफैलाई परमेश्वरका सेवकहरू हौं भनी हाम्रो कामबाट प्रमाणित गर्छौं। हामी धैर्य धारणमा, कष्टमा, विपत्तिमा, कठिनाईमा, पिटाईमा, कैदी अवस्थामा, हुलदंगामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा, शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौं। हामीहरू परमेश्वरको शक्तिमा, वचनको सत्यतामा सेवकहरू हौं। हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन्। हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौं। हामीलाई ठगा छौ भन्ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौं। हामी नचिनिएका व्यक्तिहरूले झैं गर्छौं, तापनि हामी चिनिएका छौं। हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौं। हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्यु दण्ड पाए जस्तै गरी होइन। हामी अफसोसी भएर काम गर्छौं, तर सधैं आनन्दमा रमाइरहेका छौं। हामी गरीब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौं। हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौं। हे कोरिन्थका विश्वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौं र हाम्रा हृदयहरू खुल्ला छन्। तिमीहरूका हृदय हामीबाट नियन्त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्त्रित छन्। अब यसको सट्टामा म बालकहरूसँग झैं बोल्दछु कि आफ्नो हृदयलाई खुला राख। अविश्वासीहरूसँगै ननारियो, किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता, अनि ज्योतिको अन्धकारसित के संगति, ख्रिष्टको झुठा बोल्नेहरूसित के सम्झौता, अर्थात् विश्वासीहरूको अविश्वासीहरूसँग के सहभागिता, र परमेश्वरको मन्दिर र मूर्तिहरूबीच के सम्झौता। त्यसकारण हामीहरू जीवित परमेश्वरका मन्दिर हौं, जसरी उहाँले भन्नुभएको छ, म तिनीहरूका बीचमा हिँड्नेछु र बास गर्नेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्। त्यसकारण तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर, परमप्रभु भन्नुहुन्छ। अशुद्ध चीजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ, सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ। दोस्रो कोरिन्थी अध्याय सात। प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आफैलाई शुद्ध पारौं, परमेश्वरको भयमा पवित्रतालाई पछ्याउ, हाम्रा निम्ति ठाउँ बनाऊ। हामीले कसैको खराबी गरेका छैनौं, हामीले कसैलाई हानि पुर्याएका छैनौं, न त कसैको फाइदा नै लिएका छौं। मैले तिमीहरूलाई दोषी ठहर्याउन यो भनेको होइन, किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति। तिमीहरूमाथि मेरो ठूलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु। म सान्त्वनाले भरिएको छु, हाम्रा सबै कष्टमा पनि म आनन्दले भरिएको छु। हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन, बरु बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हर तरहले सताइएका थियौं। तर निरुत्साहितहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र हामीलाई परमेश्वरको सान्त्वना दिनुभएन, तर तितसले तिमीहरूबाट प्राप्त गरेको सान्त्वनाबाट पनि हो। तिनले तिमीहरूको महान प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए, यसकारण म अझ धेरै आनन्दित भए। मेरो पत्रले तिमीहरूलाई दुखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिन। मेरो पत्रले तिमीहरूलाई दुखित बनाएको मैले देख्दा म पछुताएँ, तर तिमीहरू केही समयको लागि मात्र दुखित भयो। तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्चातापसम्म डोर्याएको कारणले अब म खुसी छु। तिमीहरूले ईश्वरीय शोकको महसुस गर्यौ, हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ, किनकि ईश्वरीय शोकले पश्चाताप ल्याउँछ, जसले पछुतो बिना नै मुक्तिको काम पूरा गर्छ, तर सांसारिक शोकले मृत्यु ल्याउँछ। हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठूलो संकल्प उत्पन्न गरायो, आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठूलो संकल्प थियो। तिमीहरूका क्रोध, डर, तृष्णा, जोश र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठूलो, यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैलाई निर्दोष प्रमाणित गरेका छौ। मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबी गर्ने वा खराबी भोग्नेको खातिर मैले लेखिन, हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्वरको सामु थाहा पाउन सकौँ भनेर मैले लेखे। यही कारणले हामी उत्साहित हुन्छौँ। हाम्रा सान्त्वना साथै हामी तितसको आनन्दमा अझै रमायौं, किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ। किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइन। यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तितसँग गरेको गर्व पनि सत्य ठहरियो। तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्नेह अझ बढ्छ। म रमाउँछु किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ। दोस्रो कोरिन्थी अध्याय 8। भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौं। कष्टको भयंकर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठूलो धन उत्पन्न गरायो। म साक्षी छु कि तिनीहरूले जति सके दिए र दिन सक्ने भन्दा पनि बढ्ता र आफ्नो स्वेच्छाले दिए। तिनीहरूले विश्वासीहरूका बीचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै विन्ती गरे। यो हामीले आशा गरे बमोजिम भएन, बरु तिनीहरूले पहिले आफैलाई प्रभुमा सुम्पिदिए, त्यसपछि परमेश्वरको इच्छा अनुसार आफैलाई हामी कहाँ सुम्पिदिए। त्यसपछि तितसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पूरा गरून् भनेर हामीले तिनलाई अनुरोध गर्यौं। तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्वासमा, बोली वचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा। त्यसकारण उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख। म यसलाई आज्ञाको रूपमा भन्दिन, बरु अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु। किनकि हाम्रा प्रभु येशु ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ। उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक। यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु, जसले तिमीहरूलाई सहयोग मिल्नेछ। एक वर्ष अघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्यौ। अब यसलाई पूरा गर, जसरी त्यस बेला तिमीहरूमा केही गर्ने इच्छा र चाहना थियो। तिमीहरूले त्यसलाई पूरा गर्न पनि जति सक्दो प्रयास गर, किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने यो असल र ग्रहणयोग्य कुरा हो। यो कुनै व्यक्तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन। किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन, बरु निष्पक्षता हुनुपर्छ। तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पूरा गर्नेछ। यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पूरा हुन सकोस् र समानता कायम होस्। यसरी लेखिएको छ, धेरै हुनेसँग केही बाँकी रहेन र थोरै हुनेसँग कुनै अभाव भएन। तर परमेश्वरलाई धन्यवाद होस्, जसले तितसको हृदयमा पनि मेरो जस्तै साँचो फिक्रीको मन हालिदिनुभयो, किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर उनी यसप्रति धेरै उत्साहित पनि भए। तिनी आफ्नै स्वतन्त्र इच्छाले तिमीहरू कहाँ आए। सुसमाचार प्रचार गर्ने काममा सबैका माझमा प्रख्यात भएका एक भाइलाई पनि हामीले तिनको साथमा पठाएका छौं। त्यति मात्र होइन, तिनी हाम्रो यो उदारताको काममा हामीसँगै यात्रा गर्नको निम्ति मण्डलीहरूद्वारा छानिएका थिए। यो परमेश्वरको आफ्नै आदर र सहयोग गर्ने हाम्रो उत्कट इच्छाको निम्ति हो। हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौं। हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौं। हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदैछौं। हामीले तिनको धेरैपल्ट जाँच गर्यौं र हामीले तिनलाई धेरै काममा जोसिलो भएको भेट्टायौं। तिमीहरूप्रति भएको भरोसाको कारण तिनी अहिले झन मेहनती भएका छन्। तितसको सन्दर्भमा भन्नुपर्दा तिमीहरूको निम्ति तिनी मेरा साझेदार र सहकर्मी हुन्। भाइहरू चाहिँ मण्डलीहरूबाट पठाइएका हुन्। तिनीहरू ख्रीष्टका महिमा हुन्। त्यसैले तिनीहरूलाई तिमीहरूको प्रेम देखाओ र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको कारण मण्डलीहरूलाई देखाओ। दोस्रो कोरिन्थी अध्याय 9। विश्वासीहरूको सेवा कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिन। तिमीहरूमा भएको चाहना मलाई थाहा छ, जसको बारेमा माकेडोनियामा भएका मानिसहरूलाई मैले गर्वका साथ बताए। गएको वर्षदेखि अखैया तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भने। तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस् र तिमीहरू पनि मैले भने जस्तै गरी तयार हो भनेर मैले भाइहरूलाई तिमीहरू कहाँ पठाएको छु। नत्र त यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने हामी शर्ममा पर्नेछौ। तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिन। त्यसैले भाइहरूलाई तिमीहरू कहाँ पठाउनलाई आवश्यक ठानेर बिन्ती गरेको छु, ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक। यो भेटी करकापले होइन तर आशिषको रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो। यसको अर्थ हो, थोरैसँग छर्नेले थोरै बटुल्छ, आशिष पाउने उद्देश्यले छर्नेले आशिषकै कटनी गर्छ। हरेकले आफ्नो हृदयमा संकल्प गरे अनुसार देओस्, दुखित भएर र करकापमा परेर कसैले पनि नदेओस्। खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र परमेश्वरले हरेक आशिषलाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्त गर्न सक। तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ। यस्तो लेखिएको छ, उहाँले आफ्नो सम्पत्ति बाँडेर गरीबहरूलाई दिनुभएको छ, उहाँको धार्मिकता सधैँ भरिरहन्छ। छर्नेले बिउ र खानाको निम्ति रोटी उपलब्ध गराउनु हुनेले तिमीहरूको बिउ उपलब्ध गराएर वृद्धि पनि गराउनुहुनेछ। उहाँले तिमीहरूको धार्मिकताको फसल प्रशस्ततासँग वृद्धि गराउनुहुनेछ। तिमीहरूले उदारसँग दिन सक भनेर तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ। यसले हामीद्वारा परमेश्वरप्रति चढाउने धन्यवाद उत्पन्न गराउनेछ, किनकि सेवाको काम गर्दा विश्वासीहरूको खाँचो मात्र पूरा हुँदैन, यसले परमेश्वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ। सेवाको कामले तिमीहरू जाँचिँदा र प्रमाणित हुँदा येशु ख्रीष्टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्वरलाई पनि महिमित तुल्याउनेछौ। तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको भेटीका कारण पनि परमेश्वरलाई महिमित तुल्याउनेछौ। तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन्। परमेश्वरको महान अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ। व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्वरलाई महिमा भएको होस्। दोस्रो कोरिन्थी अध्याय 10। म पाउल आफै तिमीहरूलाई येशु ख्रीष्टको नम्रता र विनम्रतामा आग्रह गर्दछु। म तिमीहरूको उपस्थितिमा हुँदा नम्र हुन्छु, तर जब म टाढा हुन्छु तब म तिमीहरूप्रति साहसी हुन्छु। म तिमीहरूसँग बिन्ती गर्दछु कि तिमीहरूसँग म उपस्थित हुँदा मलाई आत्मविश्वासका साथ साहसी हुन आवश्यक पर्ने छैन, तर मेरो विचारमा हामी शरीर अनुसार बाँचिरहेका छौँ भनी ठान्नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ। हामी शरीरमा हिँडे तापनि हामी शरीर अनुसार युद्ध लड्दैनौँ। हामीले लडाई लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्ट गर्न सक्ने ईश्वरीय शक्ति छ। तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन्। हामी पनि परमेश्वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्च कुरालाई नष्ट गर्दछौं। हामी हरेक विचारलाई ख्रीष्टको आज्ञाकारितामा कैद गर्छौं। तिमीहरूको आज्ञाकारिता पूरा हुनासाथ हामी हरेक अनाज्ञाकारिताका कामहरूलाई दण्ड दिन तयार हुँदैछौ। जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ त्यसलाई हेर। यदि कसैले उख्रिष्टको हो भन्ने कुरामा विश्वस्त छ भने उख्रिष्टको भए जस्तै हामी पनि ख्रिष्टका हौ भन्ने कुरा आफैलाई याद दिलाओस्। किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरे भने पनि म लज्जित हुने छैन। मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदैछु भन्ने देखाउन चाहन्न, तर केही मानिसहरू भन्छन् त्यसका पत्रहरू गम्भीर र शक्तिशाली छन् तर त्यो शारीरिक रूपमा कमजोर छ, त्यसका वचनहरू सुन्न योग्यका छैनन्। त्यस्ता मानिसहरू यो कुरामा सचेत रहन् कि हाम्रो अनुपस्थितिमा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौँ हामी त्यहाँ हुँदा पनि हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौँ। हामी आफ्नो प्रशंसा आफै गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौ, तर जब तिनीहरूले आफैलाई एकअर्कासँग नापेर हेर्छन् र एकअर्कासँग तुलना गर्दछन् तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन। तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्ने छैनौ, बरु परमेश्वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौ, जुन सीमा तिमीहरूसम्म पुग्दछ। किनकि तिमीहरू कहाँ आउँदा हामीले आफैलाई बढी ठानेनौ, सुसमाचार लिएर तिमीहरू कहाँ पहिलो पटक आउने हामी नै थियौं। हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौं, बरु हामी आशा गर्छौं कि तिमीहरूको विश्वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ। हामी यसको आशा गर्दछौं ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसमाचार प्रचार गर्न सकौं। अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौ, तर घमण्ड गर्नेले परमप्रभुमा घमण्ड गरोस्, किनकि आफ्नो सिफारिस आफै गर्ने मानिसलाई स्वीकार गरिँदैन, बरु परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ। दोस्रो कोरिन्थी अध्याय 11। मेरा केही मूर्खताहरू तिमीहरूले सही दिए हुन्थ्यो भन्ने मेरो इच्छा छ, तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ, किनकि म तिमीहरूप्रति डाही भएको छु। तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्वरीय डाहले डाही भएको छु। मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रिष्टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरे, तर सर्पले हब्बालाई आफ्नो धूर्तताद्वारा झुक्क्याए जस्तै गरी ख्रिष्टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ। किनकि मानौ, यदि कोही आएर हामीले प्रचार गरेको येशु भन्दा अर्को येशु छ भनेर प्रचार गर्छ, अथवा मानौ तिमीहरूले प्राप्त गरेको आत्मा भन्दा छुट्टै आत्मा प्राप्त गर्यो, अथवा मानौ तिमीहरूले प्राप्त गरेको सुसमाचार भन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्यो भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्यो। किनकि म विचार गर्दछु कि ती सर्वोच्च प्रेरितहरू बनाउँदाहरू भन्दा म कुनै पनि हिसाबले कम छैन, तर भाषण गर्नमा तालिम प्राप्त नभए पनि म ज्ञानमा अनभिज्ञ छैन। हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौ कि मैले तिमीहरूलाई उच्च पार्नको निम्ति आफैलाई नम्र पारेर पाप गरे, किनकि मैले तिमीहरूलाई सित्तैमा सुसमाचार प्रचार गरे। तिमीहरूलाई सेवा दिन सकौँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटे। तिमीहरूको साथमा हुँदा म खाँचोमा थिए, म कसैको बोझ भइन, किनकि माकेडोनियाबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पूरा भए। सबै कुरामा मैले आफैलाई तिमीहरूको बोझ बन्नबाट टाढा राखे र म यो कुरालाई निरन्तरता दिनेछु। ख्रिष्टको सत्यता म भित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिने छैन। किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिन र परमेश्वर जान्नुहुन्छ, तर म जे गरिरहेको छु त्यो म गर्नेछु। म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन् तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु, किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्। तिनीहरूले ख्रिष्टको प्रेरितको भेष धारण गर्छन् र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ। यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेष धारण गरे भने यो अचम्मको कुरा होइन, तिनीहरूको अन्त्य तिनीहरूको काम अनुसार नै हुनेछ। म फेरि भन्दछु, मलाई कसैले मूर्ख नसम्झोस्, तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकु। मैले भनेको यो घमण्डको निश्चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्ख झैं बोल्दैछु। धेरै मानिस शरीर अनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु, किनकि तिमीहरू खुसी साथ मूर्खहरूको सहन गर्छौ। तिमीहरू आफै बुद्धिमानी छौ, किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ, बर्बाद गर्छ, तिमीहरूबाट फाइदा उठाउँछ, आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ। म हाम्रै शर्ममा यो भन्दछु कि हामीहरू ती सब गर्न नसक्ने गरी दुर्बल थियौं, तर यदि कसैले घमण्ड गर्छ भने म एक मूर्ख जस्तो बोल्दैछु, म पनि घमण्ड गर्नेछु। के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ। के तिनीहरू इसरायली हुन्? म पनि इसरायली हुँ। के तिनीहरू अब्राहमका सन्तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रिष्टका सेवकहरू हुन्? म पागल भएको जस्तै गरी बोल्छु, म अझै बढ्ता हुँ। मैले अझ धेरै परिश्रम गरेको छु, अझ धेरै झ्यालखानामा बसेको छु, मापन गर्न नै नसकिने गरी कुटाई खाएको छु, मृत्युका धेरै खतराहरूको सामना गरेको छु। यहुदीहरूबाट मैले 5 पल्ट 1 कम 40 कोर्रा खाएको छु। मलाई 3 पल्ट लौराले पिटियो, 1 पल्ट मलाई ढुङ्गाले हानियो, 3 पल्ट म पानी जहाज दुर्घटनामा परे। मैले 1 दिन र 1 रात खुला समुद्रमा बिताएको छु, नदीहरूका खतरामा, डाकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्य जातिहरूका खतरामा, सहरभित्रका खतरामा, उजाड स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु। धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाईमा परेको छु। यी कुराहरू बाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि म माथि छ। को कमजोर छ र म कमजोर छैन? कसले ठक्कर खाएको छ र म चाहिँ थकित हुन्न? यदि मैले घमण्ड गर्नै पर्छ भने मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु। प्रभु येशूका पिता र सदा सर्वदा प्रशंसा गरिनुहुने परमेश्वरलाई थाहा छ कि मैले ढाँटेको छैन। दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए, तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्के। दोस्रो कोरिन्थी अध्याय 12। मैले गर्व गर्नै पर्छ, तर यसबाट केही लाभ हुँदैन, तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु। म ख्रिष्टमा एकजना मानिसलाई चिन्छु जो 14 वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो। शरीरमा वा शरीर बिनै मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ र मलाई थाहा छ त्यो मानिस शरीरमा वा शरीर बिनै हो। मलाई थाहा छैन तर परमेश्वरलाई थाहा छ कि ऊ स्वर्गमा उचाली लगियो र उसले कसैले उच्चारण नै गर्न नसक्ने अति पवित्र कुराहरू सुन्यो। त्यस मानिसको तर्फबाट म गर्व गर्छु तर म आफ्नै दुर्बलता बाहेक अरू कुरामा गर्व गर्ने छैन। यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्ने छैन किनकि मैले सत्य बोलिरहेको छु। तर कसैले पनि मबाट देखेको वा सुनेका कुराभन्दा बढी मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु। आश्चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु। त्यसकारण म घमण्डले नफुलु भनेर एउटा काँडो मेरो शरीरमा दिइएको छ। म धेरै घमण्डी नहुँ भनेर शैतानतर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ। मबाट यो काँडो निकालिदिनु भएको होस् भनेर मैले प्रभुसित तीन पटक विन्ती गरे अनि उहाँले मलाई भन्नुभयो, मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ किनकि दुर्बलतामा नै शक्ति सिद्ध हुन्छ। यसैले ख्रिष्टको शक्ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु। त्यसकारण म ख्रिष्टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु। म मूर्ख भएको छु तिमीहरूले मलाई यसो गर्न कर लगायो किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो। किनकि म केही नभए तापनि ती सर्वोच्च प्रेरितहरूभन्दा तुच्छ छैन। सारा धैर्य, चिन्हहरू र शक्तिशाली कामहरूद्वारा साँचा प्रेरितहरूका लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए। म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयो र यो गल्तीको निम्ति मलाई क्षमा दियो। हेर, म तिमीहरू कहाँ तेस्रो पटक आउन इच्छुक छु। तिमीहरूका निम्ति म बोझ बन्न चाहन्न किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्न। म तिमीहरूलाई चाहन्छु किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन्, बरु आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ। म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसी साथ खर्च गर्नेछु र स्वयं आफै पनि खर्च नेछु। यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैले चाहिँ कम माया पाउने र? यसो भए तापनि म तिमीहरूमाथि बोझ बनिन, तर म धूर्त भएको कारण मैले नै छलद्वारा तिमीहरूलाई फसाए। के मैले पठाएका कोही मार्फत मैले तिमीहरूको फाइदा उठाएर मैले विन्ती गरेर तितससँग केही भाइहरूलाई तिमीहरू कहाँ पठाए? के तितसले तिमीहरूबाट केही फाइदा लिएर? के हामी पनि यसरी नै चलेनौ र? के हामीले पनि यसरी नै पाइला चालेनौ र? कि यतिन्जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाई दिइरहेका थियौं भन्ने तिमीहरू सोच्छौ? परमेश्वरको दृष्टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रिष्टमा बोलिरहेका छौं। किनकि म तिमीहरू कहाँ आउँदा तिमीहरूलाई मैले चाहे जस्तै पाउँदिन कि भनेर म डराउँछु। मलाई तिमीहरूले चाहे जस्तै नपाउला भनेर म डराउँछु। त्यहाँ वाद विवाद, ईर्ष्या, रिसहरू पोख्ने काम, व्यक्तिगत स्वार्थ, कुरा काट्ने, घमण्ड र गडबडी होला भनेर म डराउँछु। म तिमीहरू कहाँ फेरि फर्केर आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ। त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्चाताप गरेका छैनन् तिनीहरूको कारण मैले शोक गर्नु पर्ला कि भनेर मलाई डर लाग्छ। दोस्रो कोरिन्थी अध्याय 13। म तेस्रो पटक तिमीहरू कहाँ आउँदैछु। हरेक आरोपलाई दुई वा तीनजना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ। म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र बाँकीलाई भनिसकेको छु र फेरि पनि भन्दछु, म फेरि आउँदा तिनीहरूलाई छोड्ने छैन। तिमीहरूलाई म यो भन्छु किनकि तिमीहरू मद्वारा ख्रिष्ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ। उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ किनकि उहाँ दुर्बलतामा क्रुसमा टाँगिनुभयो तर परमेश्वरको शक्तिद्वारा जीवित हुनुभयो। किनकि हामी पनि उहाँमा दुर्बल छौं, तर तिमीहरूका बीचमा हामी परमेश्वरको शक्तिद्वारा उहाँमा जिउँछौं। तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले जाँच, आफैलाई जाँच। येशू ख्रिष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्र त तिमीहरू स्वीकृत हुँदैनौ। र म निश्चित छु कि तिमीहरूले हामी अस्वीकृत नभएका पाउनेछौ। तिमीहरूले केही खराबी गर्ने छैनौ भनी हामी परमेश्वरसँग प्रार्थना गर्दछौ। हामी जाँचमा सफल भएका छौं भन्ने देखाउनको निम्ति म प्रार्थना गर्दिन, बरु हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं। किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौ। किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थ्य हुँदा हामी रमाउँछौ। तिमीहरू पूर्ण हौ भनी हामी प्रार्थना गर्छौ। म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दैछु ताकि म तिमीहरूमा रहँदा निर्दयता साथ व्यवहार गर्न नपरोस्। मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूं
भत्काउन होइन, अन्तमा भाइ हो, आनन्द गर, पुननिर्माणको निम्ति काम गर, उत्साहित हो, एकअर्कासँग सहमत हो, शान्तिमा बस अनि प्रेम र शान्तिका परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन्। प्रभु येशु ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम अनि पवित्र आत्माको संगति तिमीहरू सबैसँग रहुन्।